بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا گن، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، سدیو کی بھانتی کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں سے کر رہے ہیں۔ آج آپ سورہ دہر کی تیسری سے لے کر گیارہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، إنا هديناه السبيل إما شاكرا وإما كفورا، إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا، إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله عينا يشرب بها عباد الله يفجرونها يوفون بالنذر ويخافون يوما كان شره مستطيرا، ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا، إنما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا، نخاف من ربنا يوما عبوسا قمطريرا، فوقاهم الله شر ذلك اليوم ولقاهم نضرة وسرورا،
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے، ہم نے منوشے کو مارگ دکھا دیا ہے، اب چاہے وہ کرتگ رہے یا اکرتگ، ہم نے کافروں کے لیے زنجیریں، توق اور بھڑکتی ہوئی آگ تیار کر رکھی ہے۔ نشچے ہی بھلے لوگ ایسے پیالے سے پئیں گے جس میں کافور کی بھلی مہک کا مشرن ہوگا۔ وہ ایک سروت ہوگا جس سے اللہ کے وشیش بندے پئیں گے اور جہاں چاہیں گے اسے بہا کر لے جائیں گے۔ ایشور کے یہ بندے منت پوری کرتے ہیں اور اس دن سے ڈرتے ہیں جس کا دنڈ ویاپک ہوگا، اور وہ کھانے کی چاہت و آوشکتا رکھنے کے باوجود اسے محتاج، اناتھ اور قیدی کو کھلا دیتے ہیں اور کہتے ہیں، ہم تو کیول اللہ کی پرسنتا کے لیے تمہیں کھلاتے ہیں، انیتھا نہ تم سے کوئی بدلہ چاہتے ہیں نہ آبھار۔ ہمیں تو اپنے پالنہار کی اور سے ایک ایسے دن کا بھے ہے جو اتینت کرور اور لمبا ہوگا۔ تو ایشور نے انہیں اس دن کی کڑائی سے بچا لیا اور انہیں تازگی و پرسنتا پردان کی۔
دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ آج شنیوار ہے، خرداد ماہ کی 22، ذیقعدہ کی 1 اور جون کی 12 تاریخ۔ دوستوں، ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتی چرچا کا دینک کاریکرم پرسارت کیا جائے گا۔ راجنیتی چرچا کے اپرانت آپ حضرت فاطمہ معصومہ سلام اللہ علیہ کے شبھ جنم دیوس پر وشیش کاریکرم سنیں گے، اور سبھا کا انتم کاریکرم ہوگا نیا سویرا۔ تو دوستوں، یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ شڑوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران میں راشٹرپتی پد کے پرتیاشیوں کے بیچ تیسری اور آخری ڈبیٹ جاری ہے۔ ایران کا کہنا ہے کہ بائیڈن فضیحت سے بچنے کے لیے پرتیبندھوں کو فوراً ہٹائیں۔ عراقی سوئم سے ویبل نے سیریا کی گولان ہائٹس کو آزاد کرانے کی تتپرتا کا اعلان کیا ہے۔ اتر پردیش میں مکھیہ منتری سے 10ویں ودھائکوں کی ناراضگی کی خبریں سامنے آئی ہیں۔ اور اب آپ وستار سے اختر عباس سے سماچار سنیے۔ ایران کے راشٹرپتی چناؤ کے نامزد پرتیاشیوں کے بیچ تیسری اور آخری ڈبیٹ ستانی سمے کے انوسار شام 5 بجے شروع ہو گئی اور آشا ہے کہ رات 8 بجے تک جاری رہے گی۔ چناوی مہم کے نرکشک آیوگ کی اور سے جاری بیان کے انوسار 13ویں راشٹرپتی چناؤ میں بھاگ لینے والے پرتیاشیوں کے بیچ تیسری اور آخری ڈبیٹ میں جنتا کے مدوں اور سمسیاؤں کے حل کے بارے میں وارتا ہو رہی ہے۔ ڈبیٹ شام 5 بجے شروع ہوگی، جس کے لیے پرتیاشی اپنی اپنی ٹیموں کے ساتھ راشٹریہ پرسارن سنستھا IRIB کے کیندری کاریالے پہنچے۔ IRIB کے پرمکھ عبدل علی اسکری نے انیہ ادھیکاریوں کے ساتھ راشٹرپتی پد کے پرتیاشیوں کا سواگت کیا۔ ڈبیٹ شروع ہونے سے پہلے راشٹرپتی پد کے پرتیاشیوں نے اپنے ایجنڈے اور کاریکرم جنتا کے سامنے رکھے۔ راشٹرپتی پد کے پرتیاشی محسن رضائی نے ڈبیٹ سے پہلے کہا کہ دیش کی آبادی کا 50% بھاگ مہیلاؤں کا ہے، لیکن آرتھک سہت انیہ کھیتروں میں کیول 13% مہیلائیں سکری ہیں۔ راشٹرپتی پد کے دوسرے پرتیاشی علی رضا زاکانی کا کہنا تھا کہ جنتا کے بیچ حاضر ہو کر ان کی سمسیاؤں کو سنوں گا اور ان کی مانگوں کو پورا کروں گا۔ سید ابراہیم رئیسی کا کہنا تھا کہ نزدیک سے جنتا کی سمسیاؤں کو سننا چاہیے اور ان کی چنتاؤں اور پریشانیوں کو دور کرنا چاہیے۔ شری محسن مہر علی زادے کا کہنا تھا کہ جنتا کی سمسیا بہت زیادہ ہو گئی ہیں، اور اگر ان کی سرکار آتی ہے تو جنتا کی آواز بنا سینسر اور پھیر بدل کے ادھیکاریوں تک پہنچائی جائے گی۔ راشٹرپتی پد کے ایک انیہ پرتیاشی سید امیر حسین قاضی زادے کا کہنا تھا کہ جنتا کے بیچ رہیں تاکہ ان کو کوئی سمسیا نہ ہو۔ یہ حضرت علی علیہ السلام کی شیلی اور ایران کے پربندھن کی ضرورت ہے۔ श्री अब्दुल नासिर हिम्मती का कहना था कि इसका कोई मतलब ही नहीं है कि राष्ट्रपति शीशे के कमरे में बैठा हो और वो अपने समर्थकों और रिपोर्टों द्वारा जनता की समस्याओं से अवगत हो, बल्कि राष्ट्रपति को जनता के बीच जाकर उनकी समस्याओं को सुनना चाहिए। राष्ट्रपति पद के एक अन्य प्रत्याशी सईद जलीली का कहना था कि जनता की समस्याएं ऐसी चीज नहीं है जिसे एक रिपोर्ट या कार्यक्रम द्वारा समझ लिया जाए, विशेषकर राष्ट्रपति के लिए। विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे का कहना है कि बाइडेन को चाहिए कि वो ट्रंप को फजीहत से बचाने के लिए पाबंदियां हटा लें, क्योंकि बाइडेन सरकार के अधिकारी ईरान के खिलाफ अत्यधिक दबाव की नीति की नाकामी को मान चुके हैं। सईद खतीबजादे ने शुक्रवार की रात ट्वीट में यह बात कही। उन्होंने अपने ट्वीट में कहा कि प्रतिबंधित लोगों की सूची से कुछ नामों के हटाए जाने का संबंध न तो JCPOA वार्ता से है और न ही इसे सद्भावना के संदेश के तौर पर देखा जा रहा है, खासतौर पर जब इसके साथ आर्थिक आतंकवाद भी जारी है। विदेश मंत्रालय के प्रवक्ता ने कहा कि बाइडेन ट्रंप के नक्शे कदम पर चलने के बजाय पाबंदियों को प्रभावी तरीके से हटाकर ट्रंप को फजीहत से बचाएं, क्योंकि पाबंदियों की नाकामी साबित हो चुकी है। बाइडेन सरकार का दावा है कि वो ऑस्ट्रिया की राजधानी वियना में जारी वार्ता के जरिए अपने देश को परमाणु समझौते में वापस लाने की जरूरी पृष्ठभूमि तैयार करना चाहती है। बोस्निया में शहीद हुए पहले ईरानी वीर की शहादत की बरसी मनाई गई। रसूल हैदरी पहले इस्लामी व ईरानी संघर्षकर्ता हैं जो बोस्निया हर्जगोविना में शहीद हुए। वो बोस्नियाई मुसलमानों पर क्रोएशिया के चरमपंथी फोर्स के हमले के वक्त बोस्नियाई मुसलमानों की मदद के लिए गए थे और वहां वो काकानी शहर के चातीची इलाके में अपने साथी मोहम्मद आदवीज के साथ क्रोएशिया फोर्सेस के हाथों शहीद हुए। इराक के नौजवान आंदोलन ने सीरिया के अतिग्रहित गोलान हाइट्स की स्वतंत्रता के लिए ज़ायनी दुश्मन से युद्ध करने के लिए अपनी तत्परता का ऐलान किया है। इराक के स्वयं सेवी बल नौजवान संगठन के प्रवक्ता का कहना है कि सबूत और साक्ष्य बता रहे हैं कि ज़ायनी शासन का पतन निकट है। उन्होंने कहा कि हमारी ब्रिगेड गोलान हाइट्स की स्वतंत्रता के लिए बिल्कुल तैयार है। फार्स न्यूज एजेंसी के अनुसार नसर अशमरी ने अपने एक इंटरव्यू में कहा कि लेबनान के प्रतिरोध आंदोलन ने अतिगुणकारी ज़ायनी शासन की सेना के अजेय होने के भ्रम को मिट्टी में मिला दिया और फिलिस्तीन के प्रतिरोध आंदोलन ने आयरन डोम की खोखली शक्ति को उजागर करके रख दिया। नसर अशमरी ने कहा कि हमने गोलान हाइट्स की स्वतंत्रता के नाम से 2017 में जो ब्रिगेड बनाई थी उसका लक्ष्य अपनी धरती की स्वतंत्रता के लिए अपने सीरियाई भाइयों की मदद करना है और आज हम अतीत की तुलना में अपने लक्ष्य से बहुत नज़दीक हो गए हैं। इराकी स्वयं सेवी बल के कमांडर ने इस सवाल के जवाब में कि सैयद हसन नसरुल्ला ने बैतुल मुकद्दस के संबंध में क्षेत्रीय युद्ध की बात कही, कहा कि बैतुल मुकद्दस मुसलमानों का सबसे पवित्र स्थल है और ईरान से लेकर इराक, यमन, सीरिया, लेबनान और फिलिस्तीन बल्कि सारे मुसलमानों के लिए प्रतिरोध के मोर्चे का केंद्र है उन गद्दार अधिकारियों के अलावा जिन्होंने ज़ायनी शासन के साथ संबंध बहाल किए हैं। उन्होंने कहा कि सैयद हसन नसरुल्ला के दृष्टिकोण के अंतर्गत बैतुल मुकद्दस और उसके निवासियों के विरुद्ध किसी भी प्रकार के हमले का जवाब फिलिस्तीन तक सीमित नहीं रहना चाहिए बल्कि प्रतिरोध के मोर्चे के पूरे भूगोल पर आधारित होना चाहिए, अर्थात जहां भी प्रतिरोध का मोर्चा या उनके हथियार मौजूद हैं उनकी मदद से ज़ायनी शासन अमरीका और उनके पिट्ठू देशों के हितों को निशाना बनाना चाहिए। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। फिलिस्तीन के प्रतिरोध संगठन जिहाद इस्लामी की सैन्य शाखा अल कुद्स ब्रिगेड का कहना है कि शहीद सुलेमानी ने ज़ायनी शासन के मुकाबले में हमारे भरपूर समर्थन की हर कोशिश की। जिहाद इस्लामी की सैन्य शाखा अल कुद्स ब्रिगेड ने इसराइल को सचेत करते हुए कहा कि IRGC की अल कुद्स ब्रिगेड ने ज़ायनी दुश्मन के मुकाबले में हमारे साथ किसी भी प्रकार के सहयोग और समर्थन से संकोच नहीं किया। कुछ ब्रिगेड के एक और कमांडर ने कहा कि शहीद जनरल कासिम सुलेमानी के मुबारक नाम पर मिसाइल का नाम रखा गया है क्योंकि उन्होंने प्रतिरोध के मोर्चे का हमेशा साथ और सहयोग दिया और इसराइल के मुकाबले में किसी भी प्रकार से संकोच नहीं किया। फिलिस्तीन के दो बड़े प्रतिरोधकर्ता दलों हमास और जिहाद इस्लामी के नेताओं ने काहिरा में एक दूसरे से भेंट वार्ता की। फिलिस्तीन अल आन की रिपोर्ट के अनुसार हमास के प्रमुख इस्माइल हनिया और जिहाद इस्लामी के प्रमुख ज़ियाद नौखला के बीच होने वाली मुलाकात में बैतुल मुकद्दस की तलवार नामक ऑपरेशन के परिणामों पर विचार विमर्श किया गया। हमास और जिहाद इस्लामी के नेताओं ने इस मुलाकात में यह बात बल देकर कही कि बैतुल मुकद्दस की तलवार नामक ऑपरेशन ने क्षेत्र पर गहरे प्रभाव डाले हैं और यह सिद्ध हो गया है कि प्रतिरोध का ब्लॉक शक्ति के संतुलन को बिगाड़ने और दुश्मन की रणनीति को विफल बनाने की भरपूर क्षमता रखता है। दोनों नेताओं का कहना था कि प्रतिरोध के ब्लॉक ने फिलिस्तीनी उमंगों को भरपूर जिंदा किया और निराशा के उस दौर को खत्म कर दिया जो ज़ायनिस्ट दुश्मन एक लंबे समय से फिलिस्तीनी जनता और मुस्लिम राष्ट्रों पर थोपने का प्रयास कर रहा था। फिलिस्तीनियों के खिलाफ ज़ायनिस्ट सेना के अपराध के ताज़ा क्रम में एक फिलिस्तीनी ज़ायनी फौजियों की गोली से शहीद हो गया। फिलिस्तीन रेड क्रोसेंट के हवाले से फिलिस्तीनी न्यूज़ एजेंसी शहाब के मुताबिक अतिग्रहित वेस्ट बैंक के जबल सुहैब इलाके में 15 साल का किशोर फिलिस्तीनी मोहम्मद सईद हमायल ज़ायनी फौजियों की गोली से शहीद हो गया। उत्तर प्रदेश में भाजपा विधायकों के मुख्यमंत्री योगी आदित्यनाथ से नाराज होने की खबर है। इन विधायकों की तादाद 250 बताई जा रही है। जब मीडिया ने सीएम योगी से उनकी पार्टी के 250 विधायकों की नाराजगी पर किसान नेता राकेश टिकैत की टिप्पणी मांगी तो उन्होंने कहा, नाराज तो होंगे ही योगी और उनकी सरकार के कर्मकांड ही ऐसे हैं। उन्होंने चुटकी लेते हुए कहा कि बीजेपी के काफी विधायक हैं जो आराम से दो पार्टी बना सकते हैं। किसान नेता ने एक बार फिर सरकार से तीनों विवादित कृषि कानून वापस लेने की मांग दोहराई। दिल्ली से मिली सरहदों पर किसान आंदोलन जारी है। याद रहे कि यूपी के मुख्यमंत्री योगी आदित्यनाथ ने गुरुवार को प्रधानमंत्री से उनके आधिकारिक आवास पर मुलाकात की थी। मुलाकात के बाद प्रधानमंत्री आवास से बाहर निकले मुख्यमंत्री योगी ने पत्रकारों से कोई बात नहीं की बल्कि सीधे भाजपा अध्यक्ष जेपी नड्डा से मिलने उनके आवास की ओर निकल गए। वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन ने यूरोप में कोविड-19 के भारतीय वेरिएंट के खतरे की ओर से सचेत किया है। वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन ने यूरोपीय नागरिकों से भारतीय वेरिएंट की ओर से सावधान रहने और एहतियात पर अमल करने पर बल दिया है। जर्मन अखबार टॉक्स गाओ के मुताबिक वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन ने यूरोप में कोविड-19 के भारतीय वेरिएंट के तुरंत फैलने की ओर से चेतावनी दी है। वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन के यूरोपीय विभाग के प्रमुख हैंस क्लॉग ने कहा है कि भारतीय वेरिएंट यूरोप में अपना पैर जमा सकता है। G7 के शिखर सम्मेलन के अवसर पर पर्यावरण की रक्षा के कार्यकर्ताओं ने प्रदर्शन किया है। दुनिया के 7 बड़े औद्योगिक देशों के ग्रुप जी की बैठक शुक्रवार को ब्रिटेन में शुरू हुई, जिसकी समाप्ति पर विकासशील देशों और आर्थिक दृष्टि से कमजोर देशों को कोरोना वायरस की 1 अरब खुराक देने का ऐलान किया जाएगा। सत्ता से बेदखल होने और फिर जेल की हवा खाने के डर से इसराइली प्रधानमंत्री नेतन्याहू ने नया दांव खेलते हुए ब्लू एंड व्हाइट पार्टी के प्रमुख बेनी गेंट्स को बारी बारी प्रधानमंत्री की बनने की पेशकश की है, जिसके तहत पहले साल के लिए वो प्रधानमंत्री रहेंगे और फिर 2 साल के लिए नेतन्याहू बनेंगे और फिर आखिरी साल यानी 4th साल के लिए फिर बेनी गेंट्स प्रधानमंत्री बनेंगे। रूस का कहना है कि राष्ट्रपति पुतिन और जो बाइडेन की मुलाकात से कोई विशेष प्रगति और चमत्कार की आशा नहीं है। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने कहा है कि अमेरिका के साथ उनके देश के संबंध हालिया कुछ वर्षों के दौरान सबसे निम्न स्तर पर पहुंच गए हैं। अफगानिस्तान में पिछले 24 घंटे में 150 से ज्यादा तालिबान मारे गए हैं। अफगानिस्तान के अनेक इलाकों में अफगान फोर्सेज के साथ झड़प में रिपोर्ट मिलने तक 152 तालिबान के मारे जाने की सूचना है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहंदी का सलाम स्वीकार कीजिए। श्रोताओ, 70 वर्षों से अधिक समय से फिलिस्तीनी अपने घरों, जमीनों और मातृभूमि में रहने के लिए जानी शासन से संघर्ष कर रहे हैं। अधिकांश यहूदियों व जानियों को दुनिया के विभिन्न क्षेत्रों से लाकर फिलिस्तीनियों की भूमियों व घरों में बसाया जा चुका है। अपनी मातृभूमि की रक्षा करते हुए हजारों फिलिस्तीनी अपने प्राणों की आहुति दे चुके हैं। खेद की बात यह है कि मानवाधिकारों की रक्षा का दम भरने वाले देश व संस्थाएं व संगठन न केवल फिलिस्तीनियों का समर्थन नहीं करते, बल्कि अपनी मातृभूमि की रक्षा करने वाले फिलिस्तीनी संघर्षकर्ताओं को कुछ देश और जानी आतंकवादी कहते हैं। लेबनान में महीनों से राजनीतिक संकट जारी है और आज तक नई सरकार का गठन नहीं हो पाया है। अमेरिकी दबावों के अलावा कुछ दूसरे कारणों से लोगों को विभिन्न प्रकार की समस्याओं का सामना है। भारत नियंत्रित कश्मीर में मनोज सिन्हा ने कहा है कि कश्मीर के विभाजन के बारे में जो भी अफवाहें फैलाई जा रही हैं, उनमें कोई सच्चाई नहीं है और जो लोग ऐसा कर रहे हैं उनके खिलाफ कड़ी कार्रवाई की जाएगी।
कश्मीर के विभाजन के बारे में जो भी अफवाहें फैलाई जा रही हैं,
ये थे हमारी आज की चर्चा के विषय। श्रोताओ, 70 वर्षों से अधिक समय से फिलिस्तीनी अपने घरों, जमीनों और मातृभूमि में रहने के लिए जानी शासन से संघर्ष कर रहे हैं। अधिकांश यहूदियों व जानियों को दुनिया के विभिन्न क्षेत्रों से लाकर फिलिस्तीनियों की भूमियों व घरों में बसाया जा चुका है। अपनी मातृभूमि की रक्षा करते हुए हजारों फिलिस्तीनी अपने प्राणों की आहुति दे चुके हैं। खेद की बात यह है कि मानवाधिकारों की रक्षा का दम भरने वाले देश व संगठन न केवल फिलिस्तीनियों का समर्थन नहीं करते, बल्कि अपनी मातृभूमि की रक्षा करने वाले फिलिस्तीनी संघर्षकर्ताओं को कुछ देश आतंकवादी कहते हैं और फिलिस्तीनियों की जमीनों और घरों पर कब्जा करने वालों के पक्ष में बयान देते और कहते हैं कि जानियों को आत्मरक्षा का अधिकार प्राप्त है। पर जो लोग इस प्रकार की अतार्किक बातें कहते और करते हैं, उनसे पूछा जाना चाहिए कि जिन लोगों की जमीनों और घरों पर कब्जा किया जा रहा है और किया जा चुका है, उन्हें आत्मरक्षा का अधिकार क्यों नहीं है? वास्तविक आतंकवादी कौन है? अशांति का कारण व स्रोत कौन है? दूसरों की जमीनों और मकानों पर कब्जा करने वालों और हजारों निर्दोष फिलिस्तीनियों को मौत घाट उतार देने वाले जानियों के कृत्यों की अमेरिका और उसके घटक क्यों भर्त्सना तक नहीं करती? 70 वर्षों से अधिक समय से फिलिस्तीनियों के खिलाफ जानियों के षड्यंत्र यथावत जारी हैं। कल शुक्रवार को भी कुद्स में सैकड़ों फिलिस्तीनियों और गैर फिलिस्तीनियों ने जानी शासन के निर्णय के खिलाफ प्रदर्शन किया। पूरी जानकारी के साथ खालिद सबन्ना की रिपोर्ट पेश करें, साथ ही अख्तर अब्बास।
बैतुल मुकद्दस में सैकड़ों फिलिस्तीनियों और दूसरे देशों के कार्यकर्ताओं व नागरिकों ने प्रदर्शन करके 28 फिलिस्तीनी परिवारों को बैतुल मुकद्दस से बाहर निकालकर उनके घरों में जायोनियों को बसाने पर आधारित इसराइल के फैसले पर आपत्ति जताई। इस फैसले को काफी समय पहले व्यवहारिक बनाया जाना था, परंतु गजा युद्ध के कारण उस पर अमल को स्थायी रूप से रोक दिया गया था। जायोनी शासन की ये नस्ल भेदी कार्रवाई है जो बैतुल मुकद्दस और शेख जर्राह क्षेत्र में 1948 से जारी है, किंतु अब हम शक्तिशाली हो गए हैं और शेख जर्रा की रक्षा कर सकते हैं और उसकी रक्षा करने के लिए हम पूरी तरह तैयार हैं। सिल्वान इलाके के बतनुल हवा क्षेत्र में ज़ायोनी सैनिकों और फिलिस्तीनी प्रदर्शनकारियों के मध्य झड़पें हुई। ये फिलिस्तीनी 86 फिलिस्तीनी परिवारों को उनके घरों से निकाले जाने पर आधारित इसराइल के फैसले का विरोध कर रहे थे। ज़ायोनी मस्जिदुल अक्सा के आसपास रहने वाले फिलिस्तीनी परिवारों को उनके घरों से निकालना चाहते हैं। लक्ष्य बैतुल मुकद्दस का यहूदीकरण है, इसीलिए हम शेख जर्रा और बतनुल हवा में फिलिस्तीनियों को उनके घरों से निकाले जाने के साक्षी हैं। ये नस्ली सफाया है। हम इसलिए यहाँ आए हैं। अरब और विश्व समुदाय का आह्वान करते हैं कि वो हमारे साथ हो जाएं। शेख जर्रा हमारे लिए सबसे महत्वपूर्ण विषय है। फिलिस्तीन में जो लड़ाई चल रही है वो घर, زمین، اتہاس اور پہچان کو لے کر ہے۔ زائنی فلسطینیوں کو ان کی پہچان اور اتہاس سے الگ کر دینا چاہتے ہیں اور ان کی جگہوں پر زائنیوں کو بسانا چاہتے ہیں۔ خالد صبرنا، آئی آر آئی بی نیوز، فلسطین۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کاریکرم راجنیتک چرچا۔
لبنان میں مہینوں سے راجنیتک سنکٹ یتھاوت جاری ہے اور آج تک اس دیش میں نئی سرکار کا گٹھن نہیں ہو پایا۔ امریکی دباؤ کے علاوہ دوسرے کارنوں سے لوگوں کو وبھن پرکار کی سمسیاؤں کا سامنا ہے۔ عظیم زادے کی رپورٹ پیش کریں محمد علی قمی۔
لبنان میں سرکار گٹھت نہ ہونے اور آرتھک دباؤ کے کارن اس دیش کی جنتا کو کٹھن حالات کا سامنا ہے۔ ہمیں وشیش پرستھتی کا سامنا ہے۔ امریکی پرتیبندھوں اور دباؤں کے کارن کورونا کی وجہ سے سب سے مہتوپورن سرکار نہ ہونے کی وجہ سے ہمیں دن پرتی دن بڑھتی مہنگائی اور ایندھن کی کمی کا سامنا ہے۔
قرار سابق يتعلق بمساعدت لبنان۔
عراق کے سنسکرتی منتری و سرکار کے پروکتا حسن ناظم نے بھی گھوشنا کی کہ لبنان میں ایندھن کی کمی کو دور کرنے کے لیے پہلے ہوئے سمجھوتے کے مطابق 5 لاکھ گھن میٹر کے بجائے 10 لاکھ گھن میٹر ڈیزل لبنان بھیجا جائے گا۔
تشکیل حکومت۔
سرکار کا گٹھن سمویدنشیل چرن میں پہنچ گیا۔ سرکار گٹھت ہو جانے سے ایندھن پراپت کرنے کے لیے عراق سرکار سے جو سمجھوتا ہوا ہے اس میں اور چکتسا سیوائیں حاصل کرنے کو اور وسطت کیا جا سکتا ہے۔ لبنان کے سنسد سبھاپتی نبی بیری نے 24 منتریوں پر آدھارت سرکار کے گٹھن کے لیے جو پرستاو دیا تھا وہ ابھی تک کسی پرنام پر نہیں پہنچا ہے۔ میرا ماننا ہے کہ یہ آخری سپتاہ ہے، سرکار گٹھت ہو جانی چاہیے۔ یا سنسد سبھاپتی کو چاہیے کہ ان لوگوں کو بتائیں جو سرکار گٹھن کے مارگ میں رکاوٹ پیدا کر رہے ہیں۔ لبنان کے سرکشا تنتروں نے بھی راجنیتک پارٹیوں کو دیش کی اشانت استھتی سے لابھ اٹھائے جانے کے پرتی چیتاونی دی ہے۔ لبنان کے زیادہ تر گٹوں، پارٹیوں اور جن پرتندھیوں کا ماننا ہے کہ جاری سنکٹ سے نکلنے کا بہترین راستہ جلد سے جلد 77ویں سرکار کا گٹھن ہے۔ بیروت میں پردھان منتری کے کاریالے کے سامنے سے آئی آر آئی بی کے لیے حسن عظیم زادے کی رپورٹ۔
بھارت نینتھت کشمیر میں منوج سنہا نے کہا ہے کہ کشمیر کے وبھاجن کے بارے میں جو بھی افواہیں پھیلائی جا رہی ہیں ان میں کوئی سچائی نہیں ہے اور جو لوگ ایسا کر رہے ہیں ان کے خلاف کڑی کاروائی کی جائے گی۔
بھارت پہ شاست جموں کشمیر میں ان راجنیتک اٹکلوں پر اس سمے روک لگ گئی جب جموں کشمیر یو ٹی کے گورنر منوج سنہا نے نئی دہلی میں ایک ٹیلی ویژن سے بات کرتے ہوئے کہا کہ کشمیر کے وبھاجن کے بارے میں جو بھی افواہیں پھیلائی جا رہی ہیں ان میں کوئی صداقت نہیں ہے۔ انہوں نے کہا کہ ڈیلیمیٹیشن پروسیس جو آرمبھ کیا گیا ہے اس کے حوالے سے اب ایک اہم بیٹھک ہونے جا رہی ہے جس میں وپکش کا سب سے بڑا دل نیشنل کانفرنس بھی بھاگ لینے جا رہا ہے اور اس طرح سے الیکشن کے لیے راہ ہموار ہو جائے گی۔ انہوں نے کہا کہ جموں کشمیر میں استھتی میں سدھار آنے کے بعد یہاں اسٹیٹ ہوڈ کو بھی بحال کیا جا سکتا ہے۔ انہوں نے کہا کہ ان افواہوں یا اٹکلوں میں کوئی بھی صداقت نہیں ہے کہ جموں کشمیر کو ایک بار پھر بائیفرکیٹ کیا جا سکتا ہے۔ انہوں نے کہا کہ جو بھی یہ افواہیں پھیلا رہے ہیں ان کے ورودھ میں سخت کاروائی کی جائے گی۔ اس بیچ کانگریس نے کشمیر میں مہنگائی کو لے کر زوردار پردرشن کیے۔ سری نگر کے پریس کالونی میں کانگریس کے درجنوں کاریکرتا جمع ہوئے اور انہوں نے مہنگائی کو لے کر زوردار پردرشن کیے۔ اس اوسر پر کانگریس کے ایک دگج نیتا نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
لوگ جو ہیں جن کو چولہا جلاتی ہیں اس زمانے میں بھی، کیونکہ گیس کو اتنا مہنگا کیا گیا، دالیں اتنی مہنگی کی گئیں، پیٹرول آپ کا 100 کے پار ہو گیا، ڈیزل آپ کا 100 ٹچ کر گیا، تو لہذا ہم نے یہی کہا کہ اس سرکار کو اس مہنگائی کے ساتھ ساتھ ملک کی جو معاشری حالت ہے وہ اتنی خراب ہو چکی ہے کہ ان کو کوئی بھی حق نہیں بنتا دلی کے اندر سرکار میں رہنے کا، ان کو ترنت چاہیے سرکار کو برخاست کر کے اور لوگوں کے بیچ میں جا کے دوبارہ سے مینڈیٹ لے کے، اور تاکہ لوگ جس کو جتا کے واپس بھیجیں، وہ سرکار جو ہے جس طرح منموہن سنگھ نے پچھلے 10 سال، پورے 10 سال ہم لوگوں نے سرکار کی،
پیٹرول کم کرو
کم کرو کم کرو،
ڈیزل پیٹرول کی قیمتیں کم کرو
کم کرو کم کرو،
گیس کی قیمت کم کرو
کم کرو کم کرو۔
اس بیچ جموں کشمیر میں کووڈ کے حوالے سے جو استھتی پائی جا رہی ہے، اگرچہ اس میں سدھار نظر آ رہا ہے، پرنتو پرشاسن کا کہنا ہے کہ اس میں اور زیادہ بہتری لانے کے لیے 3 دیوس کا جو کرفیو گھوشت کیا گیا ہے اس پر سختی سے عمل ہو رہا ہے۔ الیکھنیہ ہے کہ جمعہ سے ایک بار پھر کرونا کرفیو گھوشت کیا گیا ہے جو منڈے تک جاری رہے گا۔ پچھلے 24 گھنٹوں میں 1000 سے کم لوگ اس وائرس سے پربھاوت ہوئے ہیں، جبکہ 25 لوگوں کی مرتیو بھی ہو گئی ہے۔ پرشاسن کا کہنا ہے کہ آئے دیوس اس میں سدھار آ رہا ہے اور اسی لیے انہوں نے ایک بار پھر کرفیو گھوشت کیا ہے۔ سپتی محمد حسن، ریڈیو تہران، سری نگر۔
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔ شوتاؤ، ہماری سبھا کا انتم کارکرم ہوگا نیا سویرا، پر اس سے پہلے حضرت فاطمہ معصومہ سلام اللہ علیہ کے جنم دیوس کے شبھ اوسر پر پیش ہمارا وشیش کارکرم۔
دوستو، حضرت فاطمہ معصومہ کے شبھ جنم دیوس پر وشیش کارکرم لے کر آپ کی سیوا میں حاضر ہیں۔ مریم مہر دادی اور محمد علی گمی کا سلام سویکار کیجیے۔
نور یا پرکاش جہاں بھی ہوتا ہے، وکاس، پرگتی اور جیون کا کارن بنتا ہے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پوتر پریجنوں کا نور پورے سنسار میں پھیلا ہوا ہے۔ جہاں کہیں بھی پیغمبر اسلام کے پوتر پریجنوں میں سے کسی کا مزار یا روضہ ہوتا ہے، وہاں پوتر دل آکرشت ہوتے ہیں اور وہ جگہ ایمان، ادھیاتم اور شکشاؤں کا کیندر بن جاتی ہے۔
ساتویں امام حضرت امام موسیٰ کاظم علیہ السلام کی سنتان میں سے 3 یادگاریں ایران میں موجود ہیں۔ خراسان میں امام رضا علیہ السلام، قم میں حضرت فاطمہ معصومہ، اور شیراز میں احمد بن موسیٰ یا شاہ چراغ۔ ایران نے ان 3 چمکتے ہوئے سوریوں کے سائے میں وشیش پرگتی کی ہے، اور شتابدیوں سے ان کے روزوں کی برکت سے اس دیش کے لوگ آدھیاتمک و بھوتک نعمتوں کا لابھ اٹھا رہے ہیں۔
حضرت معصومہ کا جنم مدینے میں 173 ہجری قمری میں ہوا تھا۔ ان کے پتا امام موسیٰ کاظم علیہ السلام تھے اور ماں کا نام نجمہ خاتون تھا۔ حضرت معصومہ نے ایسے پریوار میں آنکھیں کھولی جو گیان، گنوں اور نیتکتا کا پرتیک تھا۔ انہوں نے اپنے پتا سے گیان حاصل کیا اور ان کی شہادت کے بعد اپنے بھائی امام رضا علیہ السلام کے پوتر وجود سے لابھ اٹھایا۔ امام رضا سے حضرت معصومہ کو کافی زیادہ لگاؤ تھا۔ وہ اپنا پریچے کرواتے ہوئے کہتی ہیں، میں رضا کی بہن معصومہ ہوں۔ ان کے اس ایک جملے سے اپنے بھائی کے پرتی پریم جھلکتا ہے۔ جب ان کی عمر 10 سال تھی تو ان کے پتا کو شہید کر دیا گیا، جس کے بعد ایشوری شکشاؤں کے پرچار پرسار میں انہوں نے اپنے بھائی کی مدد کی۔ پوترتا میں انہیں اونچا استھان پراپت تھا اور بچپن سے ہی ان میں نیتک و آدھیاتمک گن پائے جاتے تھے۔
ودوانوں اور اتہاس کاروں کا ماننا ہے کہ امام کاظم علیہ السلام کی بیٹیوں کے بیچ حضرت معصومہ کا ایک خاص महत्व था। इतिहास में दर्ज है कि वे बचपन में भी धर्मशास्त्र से संबंधित सवालों के जवाब दिया करती थीं। उन्होंने इस्लामी शिक्षाओं को बहुत ही धैर्य से सीखा और जो कुछ अपने पिता से सीखा उसमें कुछ कम या ज़्यादा किए बिना उसे लोगों तक पहुँचाया। उन्होंने अपने पिता और बुजुर्गों से हदीसें बयान की हैं जिनकी पुष्टि इस्लाम के बड़े विद्वानों ने की है। इमाम काजिम की अनुपस्थिति में वे लोगों के सवालों का जवाब देती थीं और उनके भ्रम को दूर करती थीं।
एक दिन शिया मुसलमानों का एक समूह इमाम मूसा काजिम अलैहिस्सलाम से मुलाकात और कुछ सवालों के जवाब लेने के लिए मदीना पहुंचा। इमाम काजिम अलैहिस्सलाम सफर में थे। उन्होंने अपने सवाल हजरत मासूमा को सौंप दिए जिनकी उम्र अभी कम थी। दूसरे दिन फिर से वे इमाम काजिम अलैहिस्सलाम के घर गए लेकिन इमाम अभी वापस नहीं लौटे थे। उन्होंने अपने सवाल वापस लौटाने के लिए कहा ताकि किसी और दिन इमाम की सेवा में हाजिर हो सकें, लेकिन हजरत मासूमा उनके सवालों के सटीक और सही जवाब दे चुकी थीं। ये जानकर उन लोगों को काफ़ी आश्चर्य हुआ। इमाम काजिम अलैहिस्सलाम जब सफ़र से वापस लौटे तो उन्होंने अपनी बेटी के सही जवाबों को देखा और खुश होकर फरमाया, तुम्हारा बाप तुम पर कुर्बान।
हजरत मासूमा के ज़ियारतनामे में उनके कुछ गुणों का उल्लेख किया गया है। इसी तरह से बुजुर्ग धार्मिक हस्तियों ने उन्हें कुछ ऐसे उपनाम दिए हैं जिनसे उनके आध्यात्मिक और नैतिक गुणों का पता चलता है, जैसे कि सिद्दीका जिसका अर्थ है सिर्फ सच बोलने वाली, मुहद्दिसा यानी अधिक हदीसें बयान करने वाली। इसी तरह से उन्हें करीम ए अहल बैत भी कहा जाता है। करीमा का मतलब है दान करने वाली महिला। उन्होंने कुरान और इस्लाम की शिक्षाओं के अनुसरण में एक सुखी जीवन की व्याख्या की है और अपने जीवन के क्षणों को ईश्वर की इबादत और उसकी याद में बिताया है। इसलिए धर्म का पूर्ण पालन करने और मार्गदर्शन के मार्ग को न छोड़ने के कारण वे महानता के उच्च स्तर पर पहुंच गईं। इमाम रजा ने उनकी पवित्रता और उनके स्थान को बयान करने के लिए उन्हें मासूमा का नाम दिया जिसका मतलब है पापों से मुक्त महिला।
ज्ञान और महानता, हदीस और सदाचार, विश्वास और दृढ़ता और बलिदान में हजरत मासूमा को उच्च सम्मान और उच्च स्थान हासिल था। विद्वान और महत्वपूर्ण हस्तियां उनकी दहलीज को चूमने पर गर्व करती हैं और उनकी बरकत से कुम कुम बन गया है। वहां एक महिला दफन है जिसका मकबरा इस रेगिस्तानी क्षेत्र में एक नगीने की तरह चमक रहा है और उनका हरम अनुग्रह और गरिमा का झरना है। और न केवल कबूतर उनके मकबरे की परिक्रमा करते हैं बल्कि ज्ञान और आध्यात्मिकता हासिल करने के लिए न केवल ईरान से बल्कि अन्य देशों जैसे कि सऊदी अरब, बहरैन, भारत, पाकिस्तान, तुर्की, इराक, सीरिया, लेबनान और अफ्रीकी और सुदूर एशियाई देशों से भी लोग यहाँ आते हैं।
कुम प्राचीन काल और इमामों के ज़माने से ही शिया मुसलमानों का केंद्र रहा है और इस शहर से कई प्रसिद्ध धर्मगुरुओं और विद्वानों का उदय हुआ है। मासूम इमामों की सिफारिश पर उनका मकबरा शियों की जियारत का केंद्र बन गया जिससे इस शहर का आध्यात्मिक आकर्षण बढ़ गया है। धीरे धीरे पुस्तकालयों और मदरसों की स्थापना हुई। 1310 हिजरी में यहाँ आयतुल्ला शेख अब्दुल करीम हायरी यजदी ने धार्मिक शिक्षा केंद्र की बुनियाद रखी जिसे मदरसों में नई जान पड़ गई।
इसीलिए बड़ी संख्या में लोग इस शहर का रुख करते हैं जिससे ये शहर एक वैश्विक केंद्र बन गया है। हजरत मासूमा के वजूद की बरकत से कुम धार्मिक शिक्षा केंद्र की स्थापना हुई। दुनिया भर से लोग शिया इस्लाम की शिक्षा हासिल करने के लिए इस शहर का रुख करते हैं और उनके मज़ार की बरकत से कुरान और इस्लाम की शिक्षा प्राप्त करते हैं जिसके बाद दुनिया भर में उसका प्रचार प्रसार करते हैं। ईरान और दुनिया भर से लोग उनके मज़ार की ज्यारत के लिए कुम पहुँचते हैं और अपनी मुरादें पाते हैं। इस पवित्र मज़ार का कई बार पुनर्निर्माण और विस्तार हो चुका है जिसके बाद अब ये इमारतों का एक शानदार समूह बन चुका है।
دوستو، ज्ञान और ईमान के क्षेत्र में हजरत मासूमा की सक्रिय उपस्थिति इस्लाम के इतिहास में महिला के उच्च व मूल्यवान स्थान का पता देती है। मानव इतिहास में हजरत मरियम और हजरत आसिया जैसी महान महिलाएं गुजरी हैं जिन्होंने विशेष व उच्च स्थान प्राप्त किया है। यहाँ तक कि ईश्वर ने उन्हें लोगों के लिए आदर्श के रूप में पेश किया है और उनकी शान में आयतें और सूरे नाजिल किए हैं।
हजरत मासूमा भी एक बेहतरीन आदर्श हैं जिन्होंने अपनी जवानी में ही इबादत, ज्ञान और राजनीति के क्षेत्रों में महत्वपूर्ण योगदान दिया। उन्होंने ये साबित कर दिया कि महिलाएं हर क्षेत्र में सक्रिय रह सकती हैं। अगर महिलाओं और लड़कियों की भूमिका को अच्छी तरह से परिभाषित किया जाए तो महिलाओं की सामाजिक गतिविधियों को कभी भी नुकसान नहीं पहुंचेगा। जब पैगंबर इस्लाम के दौर में लड़कियों को जिंदा दफन कर दिया जाता था तो उन्होंने अपनी बेटी का बहुत ज़्यादा सम्मान किया, जिससे लड़कियों और महिलाओं के प्रति समाज के दृष्टिकोण में बदलाव हुआ।
ईरान में हजरत मासूमा के जन्मदिवस को बेटी दिवस के रूप में मनाया जाता है। हजरत मासूमा की जीवन शैली ऐसी थी कि उसमें समाज के हर पहलू की तस्वीर मिल सकती है। उन्होंने लड़कियों और महिलाओं को पवित्रता और सदाचार का पाठ पढ़ाया और इसे बात के व्यावहारिक जीवन का मूल मंत्र करार दिया। इस शुभ अवसर पर हम आप सभी की सेवा में मुबारकबाद पेश करते हैं। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। नया सवेरा।
दोस्तों, कार्यक्रम नया सवेरा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम हिरदादी और मैं रिजवी का सलाम स्वीकार कीजिए।
इंसानों की जिंदगी में ऐसे बहुत से मौके आते हैं जो जिंदगी में परिवर्तन का आरंभिक बिंदु सिद्ध होते हैं। दूसरे शब्दों में, इंसान की जिंदगी में कुछ ऐसी घटनाएं घटती हैं जो बहुत बड़े परिवर्तन, यहाँ तक कि इंसान की जिंदगी के बदल जाने का कारण बनती हैं। इसी प्रकार की एक घटना कनाडा की एक महिला जन्नतुल हैदरी के साथ हुई। वे एक ईसाई परिवार में पैदा हुई थी। वो घटना उनके जीवन में बहुत बड़े परिवर्तन का कारण बनी।
दोस्तों, जन्नतुल हैदरी की दूसरी संतान का जन्म होने वाला था। उनका ऑपरेशन होने वाला था। उन्हें बेहोश करने की दवा दी गई, परंतु उन्हें उस मात्रा से कम बेहोश करने की दवा दी गई जितनी ज़रूरत थी। बहरहाल वो बेहोश हो गई और ऑपरेशन हो ही रहा था कि बीच में वो होश में आ गई। जन्नतुल हैदरी उस क्षण के बारे में कहती हैं कि जब मैं होश में आई तो धीरे धीरे ऑपरेशन का दर्द महसूस करने लगी, यहाँ तक कि मेरी आंखें खुल गईं और डॉक्टरों और नर्सों को देखने लगी। दर्द बहुत हो रहा था, मैं दर्द से चीख रही थी رو رہی تھی۔ آپریشن کا درد اتنا ادھک تھا کہ میں نے سوچا کہ اب میں بچوں گی نہیں، اور میری آتما میرے شریر سے الگ ہو رہی تھی۔ یہ سوچ کر میں بہت ڈر گئی تھی، کیونکہ میرا وشواس تھا کہ موت کے سمے آتما شریر سے الگ ہوتی ہے۔ وہ بہت کٹھن اور پیڑا دائک گھڑی تھی، پرنتو ان ڈاکٹروں اور نرسوں کی سہایتا سے میں بچ گئی، جو یہ سمجھ گئے تھے کہ میں ہوش میں آ گئی ہوں۔ کنتو ایشور، آتما اور موت کے بارے میں وبھن سوال میرے من میں آ رہے تھے، وشیش کر اس پیڑا دائک گھٹنا کے بعد برہمانڈ کے رچیتا کے پرتی میری آستھا اور ادھک ہو گئی تھی۔
جنت الحیدری اپنے پرشنوں کا اتر جاننے کے لیے عیسائی، یہودی، بودھ اور اسلام جیسے دھرموں کا سہارا لینے کا پریاس کرتی تھیں۔ جن کتابوں کا وہ ادھیئن کرتی تھیں ان میں سے ایک پوتر قرآن بھی تھا۔ اس ایشوری گرنتھ نے انہیں اپنی اور بہت آکرشت کیا، وشیش کر اس لیے کہ آسمانی گرنتھوں میں مہان ایشور انسان اور اس کی آتما کے بارے میں بہت ہی گوڑھ و روچک بندو اس میں موجود ہیں۔ اسی پرکار جب کناڈا کی اس جگیاسو مہیلا نے پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی پاون جیونی کو پڑھا تو مسلمانوں کے بارے میں ان کا دشٹیکون بالکل ہی بدل گیا۔
جنت الحیدری کے جیون کی ایک انیہ گھٹنا سوشل سائٹ پر ان کا ایک عراقی دھرم گرو سے پریچت ہو جانا تھا۔ یہ عراقی دھرم گرو ایران کے پوتر نگر قم میں دھارمک شکشا گرہن کر رہے تھے۔ اس پریچے نے جنت الحیدری کی زندگی کو بدلنے میں مہتوپورن بھومیکا نبھائی۔ چونکہ جنت الحیدری واستوکتا کی کھوج میں تھیں، اس لیے انہوں نے مہان ایشور کے بارے میں اپنے سوالوں کو پوچھنا آرم کر دیا۔ عراقی دھرم گرو نے جنت الحیدری کے ساتھ جس پرکار کے ویوہار کا پریچے دیا، اس کے بارے میں وہ کہتی ہیں کہ بات چیت سے میں سمجھ گئی تھی کہ وہ بہت اچھے وچار کے ساتھ ایک دھارمک ویکتی ہیں۔ وہ بڑے دھیرے و سنیم کے ساتھ ہمارے لیے اسلام کی مول شکشاؤں کو بیان کرتے تھے۔ انہوں نے کبھی بھی میرے ساتھ اس پرکار کا کوئی ویوہار نہیں کیا جسے میں اپنے اتیت پر شرمندہ ہوں کہ میں پہلے کیا تھی۔ انہوں نے کبھی بھی مجھ سے نہیں کہا کہ میں ایک پشچمی لڑکی ہوں، طلاق لے چکی ہوں اور میں دو بچوں کی ماں ہوں۔
اس عراقی مسلمان دھرم گرو کا اچھا ویوہار اس بات کا سوچک ہے کہ غیر مسلمانوں کو اسلام کی اور بلانے میں اچھا ویوہار کتنا پربھاوی ہوتا ہے۔ بہرحال عراقی دھرم گرو کے پریاس اور مارگ درشن سے وہ عیسائی مہیلا اسلام سویکار کر لیتی ہے اور پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم تتھا ان کے پوتر پریجنوں سے پریم کرنے والی بن جاتی ہے۔ کچھ سمے کے بعد یہ عراقی دھرم گرو کناڈا جاتے ہیں اور وہیں پر جنت الحیدری سے وہ وواہ کرتے ہیں۔
دوستو، جنت الحیدری نے جن کارنوں سے اسلام دھرم کو سویکار کیا ان میں ایک مہتوپورن کارن پیغمبر اسلام کا سداچارن اور ان کا کومل سوبھاؤ ہے۔ وہ اس بارے میں کہتی ہیں، اسلام سویکار کرنے سے پہلے میڈیا کے مادھیم سے ہمیں جو جانکاری ملتی تھی اس سے ہمارے دماغ میں یہ بیٹھ گیا تھا کہ مسلمان ہنسک ہوتے ہیں اور وہ مہیلاؤں کا سمان نہیں کرتے ہیں۔ پرنتو پیغمبر اسلام اور ان کے پوتر پریجنوں کے پاون جیون سے ہمیں جو سیکھ ملتی ہے وہ پورنتا بھن ہے۔ وہ پیغمبر اسلام کا ورنن اس پرکار کرتی ہیں، مہان ایشور کے بندوں کے سدگنوں کو پیغمبر اسلام میں دیکھا جا سکتا ہے، وہ سدگنوں کی پرتیمورتی تھے۔ پیغمبر اسلام نے اس دنیا میں کسی سے شکشا حاصل نہیں کی تھی، پرنتو ان کے اندر جو نیتک وشیشتائیں تھیں ان سب نے مجھے اپنی اور کھینچا۔ اسی پرکار وہ کہتی ہیں کہ میں نے پیغمبر اسلام کے بارے میں کافی کتابوں کا अध्ययन किया और मैंने अध्ययन के दौरान पाया कि पैगंबर इस्लाम अपनी धर्म पत्नी हजरत खदीजा का बहुत सम्मान करते थे और मेरे अंदर ये विचार उत्पन्न हुआ कि दूसरे धर्मों की अपेक्षा इस्लाम पति पत्नी के संबंधों को और उत्तम दृष्टि से देखता है।
पवित्र कुरान पैगंबर इस्लाम को सर्वोत्तम आदर्श के रूप में पेश करता है। पैगंबर इस्लाम का सुशील व सभ्य व्यवहार दूसरों को इस्लाम की ओर बुलाता है। दया व कृपा के पैगंबर की हस्ती ही इस प्रकार है कि फ्रांसीसी इतिहासकार, विचारक और इस्लाम विशेषज्ञ गस्ताव लेबान पैगंबर इस्लाम की प्रशंसा किए बिना नहीं रह सके। वे अरबों और इस्लामी सभ्यता के बारे में लिखी गई अपनी किताब में कहते हैं, पैगंबर इस्लाम के संबंध में अरब लेखकों ने जो किताबें लिखी हैं उनके अनुसार पैगंबर इस्लाम बहुत ही सदाचारी, विचारक, कम बोलने वाले, दूर दृष्टि के स्वामी, अच्छा हृदय और कथनी तथा करनी में बहुत सतर्क इंसान होने के अलावा शिष्टाचार का बहुत ध्यान रखते थे। यहाँ तक कि जब पैगंबर इस्लाम धनवान हो गए और उन्हें शक्ति प्राप्त हो गई तब भी उन्होंने अपने कार्यों को दूसरों के हवाले नहीं किया। वे कठिनाइयों और परेशानियों में धैर्य व संयम से काम लेते थे। वे बहुत ऊंचे मनोबल के स्वामी थे और दूसरों के साथ बहुत ही सुशील, कोमल और अच्छा व्यवहार करते थे।
दोस्तों, इस समय जन्नतुल हैदरी को हिजाब की समस्या का सामना है। पश्चिमी इस्लामी हिजाब के खिलाफ बहुत प्रचार किया जाता है। पश्चिमी समाज और जन्नतुल हैदरी के परिवार का हिजाब के बारे में अच्छा विचार नहीं है। यहाँ तक कि मुसलमान होने से पहले स्वयं जन्नतुल हैदरी का विचार भी हिजाब के बारे में नकारात्मक था, किंतु मुसलमान होने से पहले उन्होंने महिलाओं के अधिकारों के बारे में इस्लाम और पश्चिम के नारीवाद के दृष्टिकोणों का भी अध्ययन किया था। वो महिलाओं के बारे में पश्चिम में किए जाने वाले प्रचार को इस प्रकार बयान करती हैं कि पश्चिम में रहने वाली महिलाओं से हमेशा ये कहा जाता है कि कपड़ा पहनने में उन्हें आज़ादी होनी चाहिए। आप जब भी कपड़ा पहनती हैं तो वो ऐसा होना चाहिए कि दूसरों का ध्यान आपकी ओर खींचे। पश्चिम में ये सामान्य बात है। पश्चिम में रहने वाली महिलाओं से कहा जाता है कि जो कुछ ईश्वर ने आपको दिया है उसे छिपाइए नहीं, दुनिया को सुंदरता को दिखाइए जो ईश्वर ने आपको दी है। इस प्रकार की बातों का लक्ष्य महिलाओं को सज सवर कर पेश होने के लिए उकसाना है। इस प्रकार का प्रचार इस बात का कारण बना है कि पश्चिम में रहने वाली महिलाएं, लड़कियां, यहाँ तक कि बूढ़ी औरतें भी सज सवर कर घर से बाहर जाती हैं। सारांश की पश्चिम में महिला का हाथ और चेहरा आदि का विदित होना उसकी आंतरिक क्षमताओं के स्पष्ट होने से अधिक महत्वपूर्ण है। जन्नतुल हैदरी कहती हैं कि इस प्रकार का प्रचार करके वास्तव में महिलाओं को गुमराह किया जाता है। जन्नतुल हैदरी कहती हैं कि इस्लाम धर्म स्वीकार करने से पहले वो भी इस प्रकार के प्रचार से प्रभावित थीं। वो कहती हैं, जब मैं अपने अतीत पर नज़र डालती हूँ तो मैं इस बात को अच्छी तरह समझ जाती हूँ कि पूरी तरह मेरा भी ब्रेन वॉश कर दिया गया था। इस्लाम धर्म स्वीकार करने से पहले मैं भी चाहती थी कि समाज के लोग मुझे देखें और इस तरीके से मुझे स्वीकार करें। दूसरी ओर ये सोचती थी कि जो महिलाएं हिजाब करती हैं वे अवसाद का शिकार हैं और वे मजलूम हैं और उन पर अत्याचार किया जाता है। परंतु जब मैंने इस्लाम की उच्च शिक्षाओं में गहन विचार विमर्श किया तो अच्छी तरह मेरी समझ में आ गया कि इस्लाम महिलाओं के मूल्यों को उनके व्यक्तित्व में मानता है।
हिजाब महिला की प्रतिष्ठा व गरिमा को सुरक्षित करने का माध्यम है। कनाडा की मुसलमान होने वाली महिला जन्नतुल हैदरी हिजाब के बारे में अपने आरंभिक अनुभवों को इस प्रकार बयान करती हैं। वे कहती हैं कि जब हिजाब के साथ मैं पहली बार घर से बाहर आई तो ये मेरे लिए बहुत कठिन था। कोई भी हिजाब करने वाली मुसलमान महिला मेरे घर के आसपास नहीं रहती थी। मैं अपने आसपास रहने वाले लोगों को ये बताना चाहती थी कि मैं मुसलमान हो चुकी हूँ और जिस रास्ते پر میں نے قدم رکھا ہے اس میں مضبوطی و دڑھتا سے آگے بڑھتی رہوں گی۔ جنت الحیدری حجاب کے دوسرے فائدوں کو اس پرکار بیان کرتی ہیں۔ بعد میں میں اس نتیجے پر پہنچ چکی تھی کہ حجاب میرے لیے ایک مولیہ ہے، کیونکہ یہ اپنے پالنہار سے نکٹ ہونے کا ایک مادھیم بھی ہے۔ میں نے اس سمے بھی حجاب کرنا نہیں چھوڑا جب حجاب کرنے کے کارن سماج میں مجھے وبھن بری اپادھیاں دی گئی تھیں۔ دھیرے دھیرے میں سمجھ گئی کہ اب لوگ مجھے ایک چیز کی نظر سے نہیں دیکھتے، اور میرے آس پاس رہنے والی مہیلائیں مجھے پرتسپردھی کی دشٹی سے نہیں دیکھتی ہیں، اور اس چیز سے مجھے آرام ملا اور میں نے حجاب کرنا نہیں چھوڑا۔ اس سمے جنت الحیدری اسلام دھرم کے پرچار ایوم پرسار کے لیے بہت پریاس کر رہی ہیں۔ وہ اسلام کو پہچانوانے کے لیے بچوں کے لیے کتابیں لکھتی ہیں، اسی طرح وہ اسلام کے پرچار ایوم پرسار کے لیے ایک ویب سائٹ بھی چلا رہی ہیں۔ اس کا ایک لکش یہ ہے کہ جو لوگ اسلام کے بارے میں ادھیان کرنا چاہتے ہیں یا اسلام کے بارے میں ان کے دماغ میں جو کچھ سوال ہیں، وہ اس ویب سائٹ پر اپنے سوالوں کے جواب پا سکتے ہیں۔ تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ آپ سے انومتی چاہتے ہیں۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شروتاؤ، ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم نیا سویرا، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ ایران میں راشٹرپتی پد کے پرتیاشیوں کے بیچ تیسری اور انتم ڈیبیٹ جاری ہے۔ ایران کا کہنا ہے کہ بائیڈن فضیحت سے بچنے کے لیے پرتبندھوں کو فوراً ہٹائیں۔ عراقی سوئم سیوی بل نے سیریا کی گولان ہائٹس کو آزاد کرانے کی تتپرتا کی گھوشنا کی ہے۔ تو شروتاؤ، اسی کے ساتھ ہمارا یہ کاریکرم سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ، شبھ راتری۔ Thank you.